कोरिन्थीहरूलाई पाउलको पहिलो पत्र अध्याय एक। परमेश्वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पाउल र हाम्रा भाइ सोस्थेनसबाट कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई ख्रिष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई, हामी हरेक ठाउँमा प्रभु येशू ख्रिष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौं, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ। हाम्रा परमेश्वर पिता र ख्रिष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति। ख्रिष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु। उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनु भएको छ। ख्रिष्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ, ताकि तिमीहरूले उत्सुकता साथ हाम्रा प्रभु येशू ख्रिष्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस्। तिमीहरू हाम्रा प्रभु येशू ख्रिष्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्नुहुनेछ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रिष्ट हाम्रा प्रभुको संगतिमा बोलाउनु भयो। अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रिष्टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरू सबै सहमत हो र तिमीहरूका माझमा फाटो नहोस्। म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट हो, किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन्। मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले म पाउलको हुँ, कसैले म अपोल्लोसको हुँ, कसैले म केफासको हुँ र कसैले म ख्रिष्टको हुँ भन्छौ कि ख्रिष्ट बाँडिनु भएको छ र कि पाउल तिमीहरूका निम्ति क्रुसमा टाँगिएर कि तिमीहरूले पाउलको नाउँमा बप्तिस्मा लियौ र म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायस बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइन। तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियो भनी कसैले भन्न सक्दैन। मैले स्टिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ, त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन, किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन तर प्रचार गर्नलाई पठाउनु भयो। ख्रिष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनु भएन, किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो, किनकि यस्तो लेखिएको छ, म बुद्धिमानहरूको बुद्धि नष्ट गर्नेछु, म चतुरहरूको समझलाई बेकममा तुल्याउनेछु। बुद्धिमान कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन, यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो, किनकि यहुदीहरू चिन्ह माग्छन् र ग्रीकहरू ज्ञानको खोजी गर्छन्, तर हामी चाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौं, जुन यहुदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो र ग्रीकहरूका निम्ति मूर्खता हो। तर तिनीहरू अर्थात् यहुदी र ग्रीक दुवै जसलाई परमेश्वरले बोलाउनु भएको छ, तिनीहरूका माझमा हामी ख्रिष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं, किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ। भाइहरू हो, आफ्नो बोलावटलाई हेर, तिमीहरूमध्ये धेरैजना मानिसको स्तरको मापमा बुद्धिमान थिएनौ, तिमीहरूमध्ये धेरैजना शक्तिशाली थिएनौ, तिमीहरूमध्ये धेरैजनाको जन्म महान थिएन, तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो। संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो। परमेश्वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्नुभयो। उहाँले नगन्य कुराहरू मूल्यवान ठहरिउन् भनेर नगन्य कुराहरूलाई छान्नुभयो। उहाँको अघि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो। परमेश्वरले जे गर्नुभयो त्यसैको कारण तिमीहरू अहिले ख्रिष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो। उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो। यसैले धर्मशास्त्र भन्दछ, गर्व गर्नेले परमेश्वरमा नै गर्व गरोस्। पहिलो कोरिन्थी अध्याय दुई। भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरू कहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइन। तिमीहरूका माझमा हुँदा येशू ख्रिष्ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्ने निर्णय गरे, अनि कमजोरी, डर र धेरै कम्प साथ म तिमीहरूसित थिएँ र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन्, बरु ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए। तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा भएको होस्। अब परिपक्वहरूका बीचमा हामी बुद्धिका कुरा गर्दछौं, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदैछन्, बरु लुकाइएका सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छौं। लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अघिबाटै नियुक्त गर्नुभयो। यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन्। तर यसो लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नुभएको छ। परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ, किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ। उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ। मानिसमा भएको आत्मा बाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ? यसरी नै परमेश्वरका आत्मा बाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन। तर हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्वरका आत्मा पाएका छौं, ताकि परमेश्वरले हामीलाई सित्तैमा दिनुभएका कुराहरू हामीले जान्न सकौं। हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौं, तर आत्माले हामीलाई सिकाउनुहुन्छ। आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ। परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन्। उसले तिनीहरूलाई बुझ्न सक्दैन, किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ। आत्मिक व्यक्तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊ चाहिँ अरूद्वारा जाँचिँदैन, किनकि कसले परमेश्वरको मनलाई जान्दछ र कसले उहाँलाई अर्थी दिन सक्छ? तर हामीसँग ख्रीष्टको मन छ। पहिलो कोरिन्थी अध्याय 3। अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्टमा बालकहरूसित बोले झैं बोले। मैले तिमीहरूलाई दूध खुवाए, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ, किनभने तिमीहरू अझै सांसारिक नै छौ। यदि तिमीहरूका माझमा डाह र झगडा छँदैछ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्ड अनुसार जिइरहेका छैनौ र? किनकि जब एकजनाले म पावललाई पछ्याउँछु भन्छ र अर्कोले म अपोल्लोसलाई पछ्याउँछु भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र? त्यसो भए अपोल्लोस को हो अनि पावल को हो? सबै परमेश्वरका सेवकहरू हुन् जसले परमेश्वरले दिनुभएका कामहरू अनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्वास गर्यो। मैले रोपे अनि अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढाउनुभयो। त्यसैले रोप्ने र पानी हाल्ने केही होइन, तर परमेश्वर जसले बढाउनुहुन्छ उहाँ नै महान हुनुहुन्छ। अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रम अनुसार ज्याला पाउनेछन्, किनकि हामीहरू परमेश्वरका सहकर्मी हौ। तिमीहरू परमेश्वरका बगैँचा र उहाँका भवनहरू हौ। परमेश्वरको अनुग्रह अनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसाले र अर्कोले त्यसमाथि घर बनाउँदैछ। तर हरेक व्यक्तिले कसरी बनाउँदैछ भन्ने बारेमा सावधान रहनुपर्छ, किनकि जुन जग बसालिएको छ त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन जुन जग ख्रीष्ट हुनुहुन्छ। यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ वा परालको प्रयोग गरेर निर्माण गर्छ भने उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ, किनकि त्यो आगोमा प्रकट हुनेछ। हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ। यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ, तर यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर ऊ आफै चाहिँ आगोबाट फुत्के झैं बचाइनेछ। के तिमीहरूलाई थाहा छैन कि तिमीहरू परमेश्वरका मन्दिर हौ र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र छ र तिमीहरू पनि त्यस्तै छौ। कसैले आफैलाई धोका नदियोस्। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान सम्झन्छ भने त्यसले आफूलाई मूर्ख सम्झोस् र त्यो बुद्धिमान हुनेछ, किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो। किनकि यस्तो लेखिएको छ, उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ। धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ, परमेश्वर जान्नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्यर्थ छ, त्यसैले तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर, किनकि सबै कुरा तिमीहरूकै हुन्, चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्, अनि तिमीहरू चाहिँ ख्रीष्टका हौ र ख्रीष्ट चाहिँ परमेश्वरका हुनुहुन्छ। पहिलो कोरिन्थी अध्याय 4। यसरी कुनै व्यक्तिले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरको गोप्य सत्यताको भण्डारे ठान्नुपर्छ। यस सम्बन्धमा भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ, तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो, किनकि म आफै पनि मेरो जाँच गर्दिन। मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन। परमेश्वरले नै मेरो न्याय गर्नुहुन्छ। यसकारण समय आउनुभन्दा अघि वा येशू आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यसपछि हरेकले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौं ताकि तिमीहरूले जे लेखिएको छ त्योभन्दा बाहिर नजाऊ भन्ने भनाएको अर्थ बुझ्न सकौला। तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो, किनकि कसले तिमीहरू र अरू मानिसहरूका बीचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सित्तैमा पाएका होइनौ? तिमीहरूले त्यो सित्तैमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैं गरेर किन घमण्ड गर्छौ? तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ। तिमीहरू अघिबाटै धनी भएका छौ। तिमीहरूले हामी बिना नै शासन गर्न सुरु गरेका छौ। वास्तवमा तिमीहरूले शासन गर भन्ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौं, किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भीड़को पछिल्लो लहरमा प्रदर्शनमा राख्नु भएको छ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमासा भएका छौ। हामी ख्रिष्टको निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रिष्टमा बुद्धिमानी छौ। हामी दुर्बल छौ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौं। यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौं। हाम्रा कपडाहरू फाटिएका छन्। हामी नराम्ररी कुटिएका छौं। हामी घरबारविहीन भएका छौं। हामी आफ्नै हातले कडा परिश्रम गर्दछौं। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष दिन्छौं। सतावटमा पर्दा हामी सहन्छौं। मानिसले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौं। हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्ता भएका छौं, र अझ पनि हामीलाई यस्तै ठानिन्छ। तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइन, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु, किनकि ख्रिष्टमा तिमीहरूका 10,000 अभिभावक भए तापनि तिमीहरूका धेरैजना पिता छैनन्, किनकि सुसमाचारद्वारा म ख्रिष्टमा तिमीहरूका पिता बने। त्यसैले मेरो अनुकरण गर्ने हो भनी म तिमीहरूलाई आग्रह गर्छु। यसकारण मैले तिमीहरू कहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाए। मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाए बमोजिम ख्रिष्टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन्। म फेरि तिमीहरू कहाँ आउँदिन भन्ने ठानेर तिमीहरूमध्ये कोही अहंकारी भएका छन्, तर यदि परमेश्वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु। त्यसपछि म ती अहंकारीहरूको कुरा मात्र होइन तर तिनीहरूको शक्ति हेर्नेछु, किनकि परमेश्वरको राज्य कुरामा होइन तर शक्तिमा छ। तिमीहरू के चाहन्छौ? म तिमीहरू कहाँ कसरी आऊ? छडी लिएर वा प्रेम र नम्रताको आत्मामा? पहिलो कोरिन्थी अध्याय 5। तिमीहरूका बीचमा व्यभिचार छ भन्ने हामीले खबर पाएका छौं। यस्तो खालको व्यभिचार त अन्य जातिहरूमा पनि स्वीकार्य हुँदैन। तिमीहरूमध्ये एकजना आफ्नै बाबुकी पत्नीसँग सुतिरहेको छ भन्ने खबर हामीले पाएका छौं। तिमीहरू यति अहंकारी छौ कि तिमीहरूले शोक गर्नुपर्ने होइन र यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूका माझबाट हटाइनु पर्दछ, किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यही भए जस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु। जब तिमीहरू येशू प्रभुको नाउँमा एकसाथ भेला हुन्छौ, येशू प्रभुको शक्तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ। त्यस मानिसलाई मैले अघि नै न्याय गरेको छु। शरीरको विनाशको निम्ति त्यस मानिसलाई मैले शैतानको हातमा सुम्पेको छु ताकि प्रभुको दिनमा त्यस मानिसको आत्मा चाहिँ बाँचोस्। तिमीहरूको घमण्ड ठिक होइन कि थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ? पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक, फलस्वरूप तिमीहरू अखमिरी रोटी बन्न सक, किनभने हाम्रा निस्तार चाडको थुमा ख्रिष्टको बलिदान भइसकेको छ। त्यसैकारण पुरानो खमिर अर्थात् दुष्टता तथा खराब आचरण साथ होइन, बरु इमान्दार तथा सत्यताको अखमिरी रोटीको साथ चाड मनाओ। मेरो पत्रमा मैले तिमीहरूलाई यौन सम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखे। त्यसको अर्थ संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै संगत नगर्नु भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ। तर अहिले आफैलाई प्रभुमा भाइ ठान्ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गाली गलौज गर्ने वा पियक्कड वा ठगासँग संगत नगर्नु भनेर लेखिरहेछु। यस्ता मानिसहरूसँग बसेर खान समेत नखाओ, किनभने म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्न हुनु? बरु के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र तर बाहिरकाहरूको न्याय परमेश्वरले गर्नुहुन्छ। तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ। पहिलो कोरिन्थी अध्याय छ। तिमीहरूमध्ये एकजनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि विश्वासीहरूको अगाडि नगएर विश्वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ? के विश्वासीहरूले संसारको न्याय गर्छन् भन्ने तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन कुराहरूलाई मिलाउन सक्दैनौ र के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौ भन्ने तिमीहरूलाई थाहा छैन? त्यसो भए यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौ? त्यसो हो भने तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ। त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ जसको मण्डलीमा कुनै प्रतिष्ठा छैन? तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु, के तिमीहरूको माझमा दाजुभाइका बीचमा भएका झगडाहरू मिलाउन सक्ने बुद्धिमान मानिस कोही छैन? तर यस्तो भएको छ, एक विश्वासी अर्को विश्वासीको विरुद्धमा अदालत जान्छ र अविश्वासी न्यायाधीशको अघि मुद्दा राख्दछ। वास्तवमा ख्रिस्टियनहरूका बीचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो। बरु किन अन्याय नसहनु? बरु किन आफैलाई ठगिन नदिनु? तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्। अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झूठको विश्वास नगर। अनैतिक यौन सम्बन्धहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू र ठगहरू कोही पनि परमेश्वरको राज्यको उत्तराधिकारी हुने छैनन्। अनि तिमीहरूमध्ये कोही यस्तै थियो, तर तिमीहरू शुद्ध पारिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ। येशु ख्रिष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ। सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्, तर सबै कुरा फाइदाजनक छैनन्। सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्, तर म तिमीहरूमध्ये कुनै कुराको अधीनमा हुन्न। खाना पेटको निम्ति हो र पेट खानको निम्ति हो, तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर अनैतिक यौन सम्बन्धको लागि होइन, यसको साटो शरीर प्रभुको लागि हो र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ। परमेश्वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। तिमीहरूका शरीरहरू ख्रिष्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रिष्टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौं? त्यसो नहोस्। वेश्यासँग जोडिने व्यक्ति त्यससँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले भन्छ दुईजना एउटै शरीर हुन्छन्। प्रभुसित जोडिने व्यक्ति उहाँसँग आत्मामा एउटै हुन्छ। यौन अनैतिकतादेखि भाग। कुनै पनि व्यक्तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? जो तिमीहरूभित्र रहनुहुन्छ, जसलाई तिमीहरूले परमेश्वरबाट पाएका छौ, तिमीहरू आफ्नै होइनौ भन्ने के तिमीहरूलाई थाहा छैन? किनकि तिमीहरू मोल तिरेर किनिएका थियो, त्यसकारण तिमीहरूको शरीरमा परमेश्वरलाई महिमा दियो। यसकारण तिमीहरूको शरीर र आत्मामा परमेश्वरको महिमा गर, जुन परमेश्वरको हो। तर उत्तम प्रतिलिपिहरूमा यो छैन। पहिलो कोरिन्थी अध्याय सात। अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो, तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस्। पतिले पत्नीलाई उसको वैवाहिक हक दियोस् र त्यसरी नै पत्नीले पनि आफ्नो पतिलाई। आफ्नो शरीरमाथि पत्नीको अधिकार हुँदैन, उसको पतिको हुन्छ, र यसरी नै आफ्नो शरीरमाथि पतिको पनि आफ्नो अधिकार हुँदैन तर पत्नीको भने हुन्छ। पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एकअर्कालाई वञ्चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक। त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्। म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन तर अनुमतिको रूपमा भन्दछु। सबैजना म जस्तै भएको म इच्छा गर्दछु, तर हरेकले परमेश्वरबाट आआफ्नो वरदान पाएको छ। एकजनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ। अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू म जस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूको लागि असल हुन्छ, तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्। कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो। अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु, मैले होइन तर प्रभुले दिनुहुन्छ, तर यदि तिनी आफ्नो पतिबाट अलग हुन्छन् भने तिनी विवाह नगरी बसुन्, कि त उनीसँग मिलाप गर्नुपर्दछ, अनि पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुहुँदैन। तर बाँकीलाई म भन्दछु, मैले होइन तर प्रभुले भन्नुहुन्छ कि यदि कुनै भाइसँग अविश्वासी पत्नी छ र तिनी उसँग बस्नलाई सन्तुष्ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्। यदि पत्नीसँग अविश्वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्ट छ भने तिनले उसँग सम्बन्ध विच्छेद नगरून्, किनकि अविश्वासी पति पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी विश्वासी पतिको कारण पवित्र ठहरिन्छे। नत्र ता तिनीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन्। तर यदि अविश्वासी जीवनसाथी छुट्टिन्छ भने त्यसलाई जान देऊ। यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिने छैन। परमेश्वरले हामीलाई शान्तिमा बस्न बोलाउनु भएको छ। स्त्री हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि? प्रभुले खटाए बमोजिम र परमेश्वरले बोलाए बमोजिम हरेकले आफ्नो जीवन जियोस्। सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो कि विश्वासको लागि बोलावट हुनु अघि नै कसैको खतना भएको थियो, उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस्। विश्वासको निम्ति बोलावट हुँदा खतना नगर्ने कोही थियो, उसले खतना नगरोस्। न खतना केही हो, न त बेखतना नै। प्रमुख कुरा परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो। परमेश्वरले बोलाउनु हुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो हरेक त्यही बोलावटमा रहोस्। के परमेश्वरले बोलाउनु हुँदा तिमीहरू कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर, तर तिमीहरू स्वतन्त्र हुन सक्छौ भने यसको फाइदा उठाओ, किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनु भएको छ भने ऊ प्रभुको स्वतन्त्र मानिस हो। यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्त्र थियो भने ऊ ख्रिष्टको दास हो। तिमीहरू दाम तिरी किनिएका हो, त्यसैले मानिसहरूको दास नबन। भाइहरू हो, हामीलाई विश्वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौं हामी त्यही अवस्थामा रहौं। अब कहिले विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन, तर प्रभुको कृपाद्वारा विश्वासयोग्य ठहरिएको व्यक्तिको रूपमा म मेरो राय दिन्छु। त्यसकारण आउन लागेको संकष्टको कारणले गर्दा जुन व्यक्ति जस्तो अवस्थामा छ त्यही अवस्थामा बस्नु असल हुन्छ। के तिमी कुनै स्त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिमीबाट स्वतन्त्र हुन नखोज। के तिमी अविवाहित छौ? पत्नीको खोजी नगर। तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गर्दैनौ। कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन, तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःख कष्ट भोग्नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु। तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ। अब उपरान्त पत्नी हुनेहरू पत्नी नभए जस्तो गरी जिउन्, रुनेहरू नरोएको जस्तै गरी बसुन्, खुसी हुनेहरू खुसी नभए झै गरी बसुन्, र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभए झै गरून्, अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभए झैं व्यवहार गरून्, किनकि यो संसारको प्रणालीको अन्त्य हुँदैछ र यो बितेर जाँदैछ। तिमीहरू निष्फिक्री हो भन्ने म चाहन्छु। अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ, तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ। ऊ दोहोरो मनको हुन्छ। अविवाहित स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ, तर विवाहित स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछ। म तिमीहरूको आफ्नै भलाइको निम्ति भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन, जे ठिक छ म त्यही भन्दछु, ताकि तिमीहरू बाधा बिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक। कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहे बमोजिम उसले गरोस्। तर यदि ऊ हृदयमा पक्का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा बसमा राख्न सक्छ र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ। त्यसैले जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ। स्त्री तिनको पति बाँचुन्जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन्, तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छन् त्यससँग विवाह गर्न स्वतन्त्र हुन्छन्, तर त्यो व्यक्ति प्रभुमा हुनुपर्छ। तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्न रहन्छन्, अनि मसँग पनि परमेश्वरको आत्मा छ भने म विचार गर्दछु। पहिलो कोरिन्थी अध्याय 8। मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्नति गराउँछ। यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्तिले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन। तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ। त्यसकारण मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एकमात्र परमेश्वर अस्तित्वमा हुनुहुन्छ। धेरै देवताहरू र प्रभुहरू भए जस्तै आकाशमा वा पृथ्वीमा नाम मात्रका देवताहरू होलान्, तर हाम्रा निम्ति परमेश्वर पिता एकमात्र हुनुहुन्छ जसबाट नै सबै कुरा हुन आए र हामी उहाँकै निम्ति जिउँछौ र एउटै प्रभु येशू ख्रिष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौं। तापनि यो ज्ञान सबैमा हुँदैन। कतिजनाले पहिले मूर्ति पूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन्। तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्ट भएको छ। तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन। हामीले यो खाँदैमा बढी असल हुँदैनौ र नखाँदैमा बढी खराब पनि हुँदैनौ। तर होसियार हो, तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस्। मानौ जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला? मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्ट हुन्छ जसको निम्ति ख्रिष्ट मर्नुभयो। त्यसैले जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँछौ, तिमीले ख्रिष्टको विरुद्धमा पाप गर्छौ। त्यसकारण यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने म फेरि कहिले मासु खाने छैन, ताकि म मेरो भाइको पतनको कारण नबनू। पहिलो कोरिन्थी अध्याय 9। के म स्वतन्त्र छैन? के म प्रेरित होइन? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैन? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र? म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ। तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हो। यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ हो। के हामीलाई खाने र पिउने अधिकार छैन? के अरू प्रेरितहरू प्रभुका भाइहरू र केफासले गरे जस्तै हामीले पनि आफूसँग विश्वासी पत्नी लिएर हिँड्ने अधिकार छैन? अथवा के बार्नबास र मैले मात्र काम गर्नुपर्छ? कसैले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दागबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र? के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र? मूसाको व्यवस्थामा यस्तो लेखेको छ, दाई गर्दा गोरुलाई मोहला नलगाओ। के परमेश्वरले साँच्चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ कि उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनु भएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो, किनभने खेत जोत्नेले बालीको आशा राखेर नै जोत्नुपर्छ र बाली चुट्नेले पनि बाली भित्राउने आशले नै चुट्नुपर्छ। यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्यौं भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र? यदि तिमीहरूबाट अरूहरूले हकको दावी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्ता हक छैन र? तापनि हामीले यो हकको दावी गरेनौ, बरु ख्रिष्टको सुसमाचारमा बाधा नबनौ भनेर हामीले सबै सह्यौं। के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्ने तिमीहरूलाई थाहा छैन र? त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो। तर मैले यी कुनै पनि हकहरूको दावी गरिन र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिन। यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु। मैले सुसमाचार प्रचार गरे भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ। यदि मैले सुसमाचार प्रचार गरिन भने मलाई धिक्कार छ, किनकि यदि मैले आफू खुसी यसो गरेको छु भने मैले इनाम पाउँछु। तर यो आफू खुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ। त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु सित्तैमा सुसमाचार प्रचार गरौं र सुसमाचारमा मेरो हकको पूर्ण प्रयोग नगरौं, किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकौं भनेर म सबैको दास भएँ। यहुदीहरूलाई जित्नको लागि म यहुदी जस्तै बने। व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बने। म आफै व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरे। म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभएर ख्रिष्टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाबाट बाहिर भए जस्तै बने। व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्न सकौं भनेर मैले यसो गरे। कमजोरहरूलाई जित्न सकू भनेर कमजोरहरूको लागि म कमजोर बने। सबै उपायहरूद्वारा केहीलाई बचाउन सकू भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु। सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिषहरूमा म सहभागी हुन सकू। दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एकजनाले मात्र पुरस्कार पाउँछ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड। एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ। तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऊँ भनेर दौडन्छौं। त्यसैले म बिना उद्देश्य वा हावामा दौडन्न, तर म आफ्नो शरीरलाई बसमा राख्छु र यसलाई दास जस्तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफै चाहिँ अयोग्य नबनौ। पहिलो कोरिन्थी अध्याय 10। भाइहरू हो, तिमीहरूले यो जान भनी म चाहन्छु कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए। सबैले बादल र समुद्रमा मूसामा बप्तिस्मा पाएका थिए र सबैले एउटै आत्मिक भोजन खाए। सबैले उस्तै आत्मिक पानी पिए, किनकि तिनीहरूले आत्मिक चट्टानबाट पिए अनि त्यो चट्टान ख्रिष्ट हुनुहुन्थ्यो। तर तिनीहरूमध्ये धेरैजनासित परमेश्वर प्रसन्न हुनु भएन र तिनीहरूका लासहरू उजाड स्थानभरि छरिएका थिए। तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौं भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए। तिनीहरूमध्ये धेरै झैं तिमीहरू मूर्ति पूजक नहो यस्तो लेखिएको छ। मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे। तिनीहरू धेरैले गरे झैं हामीले यौन अनैतिक कार्य नगरौं, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्ये 23,000 मरे। हामीले ख्रिष्टको परीक्षा गर्नु हुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए। तिनीहरूमध्ये धेरै जसोले गनगन गरे झैं हामीले नगरौं, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्ट भएका थिए। हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए। यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्, हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ। यसै कारण कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस्, ताकि ऊ नलडोस्। मानव जातिमा आउने परीक्षा भन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न। तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ। त्यसकारण मेरा प्रियहरू हो, मूर्ति पूजाबाट अलग बस। म समझदार मानिसहरूसित बोले जस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक। हामीले आशिष दिने आशिषको कचौरा ख्रिष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रिष्टको शरीरमा भएको सहभागिता होइन र? रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं। इसरायलका मानिसहरूलाई हेर, कि वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र? त्यसो भए म के भन्दैछु? के त्यो मूर्ति कुनै कुरा हो, अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो? तर म अन्य जाति मूर्ति पूजकहरूको बलिदानको बारेमा भन्दछु कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन। तिमीहरू भूतहरूसँग सहभागी हो भन्ने म चाहन्न। तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा संगति गर्न सक्दैनौ। अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौं? हरेक कुरा न्यायसङ्गत छ, तर सबै कुरा फाइदाजनक छैनन्। सबै कुरा न्यायसङ्गत छन्, तर सबै कुराले मानिसको निर्माण गर्दैनन्। कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस्, बरु हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस्। तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ, किनकि पृथ्वी प्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन्। तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानालाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानालाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ। तर कसैले तिमीहरूलाई यो खाना मूर्ति पूजामा चढाइएको खाना हो भन्यो भने त्यो नखाओ। यो चाहिँ जसले तिमीहरूलाई जानकारी दियो उसको र तिमीहरूको विवेकको खातिर हो। मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइन, तर अरू व्यक्तिको विवेकको बारेमा भनेको हुँ, किनकि अरूको विवेकलाई मेरो स्वतन्त्रताको न्याय हुन किन दिने र? म कृतज्ञता साथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने? त्यसकारण तिमीहरूले जे खान्छौ वा पिउँछौ वा तिमीहरू जे गर्छौ सबै परमेश्वरको महिमाको निम्ति गर। तिमीहरूले यहुदीहरू वा ग्रीकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर। म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु। म आफ्नो भलाइ खोज्दिन, तर धेरैको भलाइ खोज्छु। धेरैले उद्धार पाउन् भनेर म यो गर्दछु। पहिलो कोरिन्थी अध्याय 11। मेरो अनुकरण गर्नेहरू हो, जसरी म ख्रिष्टको अनुकरण गर्दछु, म तिमीहरूको प्रशंसा गर्दछु, किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ। म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ। म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशु ख्रिष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ। मानिस स्त्रीको शिर हो र परमेश्वर चाहिँ ख्रिष्टको शिर हुनुहुन्छ। कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमबाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ। तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमबाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे, किनकि यसो गर्नु भनेको उसले आफ्नो केस खौरेको जस्तै हो। यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो केस छोटो गरी काटोस्। यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस्। पुरुषले आफ्नो शिर नढाकोस्, किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो। तर स्त्री चाहिँ पुरुषको गौरव हो, किनकि पुरुष स्त्रीबाट बनिएको होइन तर स्त्री पुरुषबाट बनिएकी हो। पुरुष स्त्रीको निम्ति सृष्टि गरिएको होइन तर स्त्री पुरुषको निम्ति बनिएकी हो। यसै कारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिन्ह लगाउनुपर्छ। तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न, न त स्त्रीबाट पुरुष नै, किनकि जसरी स्त्री पुरुषबाट आउँछ त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ र सबै कुरा परमेश्वरबाट आउँछन्। तिमीहरू आफै विचार गर के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो। कुनै पुरुषले लामो केस पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र कुनै स्त्रीको लामो केस हुनु उसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन न परमेश्वरको मण्डलीसँग छ। यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिन, किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ। पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र म केही हदसम्म विश्वास पनि गर्छु। तिमीहरूका माझमा स्वीकृत भएका व्यक्तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ। तिमीहरू भेला भएर खाएको कुरा प्रभु भोज होइन। जब तिमीहरू खान्छौ अरूले आफ्नो भोजन खानु अघि हरेकले आफ्नो खाना खान्छ। एकजना भोकै हुन्छ र अर्को मातेको हुन्छ। के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनौँ? के तिमीहरूको प्रशंसा गरौँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिन। मैले जे परमेश्वरबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ कि प्रभु येशु ख्रिस्टले धोका पाएको त्यो रात रोटी लिनुभयो, धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्नुभयो र भन्नुभयो, यो मेरो शरीर हो, यो तिमीहरूको निम्ति हो, मेरो सम्झनाको निम्ति यो गर। त्यसरी नै खाइसक्नु भएपछि कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जब तिमीहरू पिउँछौ मेरो सम्झना गर्ने गर। जब जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ उहाँ नआउन्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ। यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ। कुनै व्यक्तिले पहिले आफैलाई जाँचोस् र रोटी खाओस् र कचौराबाट पियोस्, किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ। त्यसकारण तिमीहरूमध्ये धेरैजना रोगी र बिमारी छन् र कोही त मरिसकेका छन्। तर यदि हामीले आफैलाई जाँच गर्यौं भने हामी न्यायमा पर्ने छैनौं। तर जब हामी परमेश्वरबाट जाँचिन्छौं हामी अनुशासित हुनेछौं र संसारसँगै दोषी ठहरिने छैनौं। त्यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख। यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्ने छैनौ। र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु। पहिलो कोरिन्थी अध्याय 12। भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्न। तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्ति पूजक थियौ। तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्ने मूर्तितिर बहकाइएका थियौ। त्यसकारण तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि येशु श्रापित होस् भन्दैन। पवित्र आत्माद्वारा बाहेक कसैले पनि येशु नै प्रभु हुनुहुन्छ भन्न सक्दैन। वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ। सेवाका कार्यहरू फरक फरक छन् तर प्रभु एउटै हुनुहुन्छ। कामहरू विभिन्न किसिमका छन् तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनु हुने परमेश्वर एउटै हुनुहुन्छ। सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिन्ह दिइएको छ, किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ। त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पार्ने वरदान दिइएको छ। एउटालाई शक्तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमबाणीको, एउटालाई आत्माहरू छुट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ। तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ। उहाँको इच्छा बमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ। जसरी शरीर एउटै हुनुहुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भए झैं ख्रिस्टमा पनि त्यस्तै हुन्छ, किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो। यहुदी वा ग्रीक, कमारा वा स्वतन्त्र, सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ, किनकि शरीर एउटै अङ्गले मात्र होइन तर धेरै अङ्गहरूले बनेको हुन्छ। यदि खुट्टाले म हात होइन त्यसैले म शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन, र त्यसरी नै कानले म शरीरको आँखा होइन त्यसैले म शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिँदैन। यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँघ्ने कहाँबाट? तर परमेश्वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्नुभयो। यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र? यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै छ। आँखाले हातलाई मलाई तिम्रो खाँचो छैन भन्न सक्दैन, न टाउकोले खुट्टालाई मलाई तिम्रो खाँचो छैन भन्छ। बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन् अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन बढी नै आदर गर्दछौं र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रता साथ राख्छौं। देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अघिबाट नै इज्जत पाएका छन्, तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नु भएको छ र कम आदर पाएकाहरूलाई झन बढ्ता आदर दिनुभएको छ। शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेह साथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो। कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन्, अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन्। अब तिमीहरू ख्रिस्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्ग हौ, अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्तिहरू, मद्दत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषाका वरदान पाएकाहरूलाई नियुक्त गर्नुभएको छ। के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्तिशाली कार्यहरू गर्छौं? के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्? जोसिलो भई अझ ठूला वरदानहरूको खोजी गर अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु। पहिलो कोरिन्थी अध्याय 13। मानौ म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु तर मसँग प्रेम छैन भने म हल्ला मचाउने घण्टा र झ्याइझ्याइँ गर्ने झ्याली मात्र हुन्छु। मानौ मसँग अगमबाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको विश्वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइन। र मानौ मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन। प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह वा घमण्ड गर्दैन, यो अहंकारी हुँदैन वा प्रेम रुखो हुँदैन, यसले आफ्नै स्वार्थ खोज्दैन, यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ। प्रेम अधार्मिकतामा खुसी हुँदैन, बरु यो सत्यतामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास गर्छ, सबै कुरामा आत्मविश्वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमबाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन् अनि ज्ञान बितेर जानेछ, किनकि हामी थोरै जान्दछौं र थोरै अगमबाणी बोल्छौं। तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ। जब म बालक थिएँ, बालकले जस्तै बोले र बालकले जस्तै सोचे अनि बालकले जस्तै तर्कहरू गरे, जब वयस्क भए बालकका चालहरू छोडिदिए, किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौं तर त्यसबेला आम्ने सामने देख्नेछौं। अहिले म थोरै जान्दछु तर त्यसबेला म पूर्ण रूपमा जान्नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु। तर अब यी तीनवटा कुरा रहन्छन्, विश्वास, भविष्यको निश्चयता र प्रेम, तर यी सबैमा सर्वोत्तम चाहिँ प्रेम नै हो। पहिलो कोरिन्थी अध्याय 14। प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो हो, विशेष गरी अगमबाणी बोल्ने चाहना गर, किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले गुप्त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्न सक्दैन। तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ। अन्य भाषामा बोल्नेले आफैलाई निर्माण गर्छ, तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ। तिमीहरू सबैजना अन्य भाषा बोल भन्ने म चाहना गर्दछु, तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्ने म चाहना गर्दछु। मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म अन्य भाषा बोल्ने भन्दा पनि अगमवाणी गर्ने महान हुन्छ। तर भाइहरू हो, यदि म तिमीहरू कहाँ अन्य भाषामा बोल्दै आए भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्याउँछु र? जबसम्म प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि म तिमीहरूसँग बोल्दिन, तबसम्म फाइदा पुर्याउँदिन। यदि मुरली वा वीणा जस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुन चाहिँ साधन बजाइएको हो भनेर जान्न सक्छ? यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाईँको लागि तयार हुने समय हो भनेर जान्ने? तिमीहरूका लागि पनि त्यस्तै हो। यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्ने छैन। संसारमा धेरै भाषाहरू छन् भन्ने कुरामा कुनै शंका छैन र कुनै पनि अर्थ बिनाका छैनन्। तर यदि मैले भाषाको अर्थ बुझिन भने म त्यस व्यक्तिको लागि र त्यो व्यक्ति मेरो लागि विदेशी हुनेछ। तिमीहरूका निम्ति पनि यस्तै हो। तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझै मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन। यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस्। किनकि यदि मैले अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ, तर मेरो दिमाग चाहिँ निष्फल हुन्छ। मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु। म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु। नत्र त यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्ने? किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्तिको वृद्धि गर्दैन। म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु, तर म मण्डलीमा अन्य भाषामा 10,000 शब्द बोल्नुको साटो आफ्नै समाजमा 5 शब्द बोल्न चाहन्छु। भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन, खराबीको निम्ति बालक बन, तर आफ्नो सोचाइमा परिपक्व बन। व्यवस्थामा यस्तो लेखिएको छ, अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्ने छैनन्, परमप्रभु भन्नुहुन्छ। त्यसकारण अन्य भाषा विश्वास नगर्नेहरूको लागि चिह्न हो, विश्वासीहरूको लागि होइन। तर अगमवाणी चाहिँ विश्वासीहरूका लागि चिह्न हो, विश्वास नगर्नेहरूका लागि होइन। त्यसकारण यदि सम्पूर्ण मण्डली भेला हुँदा सबैजनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र? तर तिमीहरू सबैजनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ। भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ, उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन्। परिणामस्वरूप उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ। उसले परमेश्वर साँच्चै तिनीहरूका बीचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ। भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ। सबै कुरा मण्डलीको वृद्धिको लागि गर। यदि कसैले अन्य भाषामा बोल्छ भने 2 वा 3 पालै पालो बोलुन् र कसैले बोलिएको कुराको अर्थ खोलोस्। तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्ति चुप बसोस्, ऊ आफै र परमेश्वरसँग एक्लै बोलोस्। 2 वा 3 अगमवक्ता बोलुन् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनुन्। तर यदि त्यो सेवामा बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस्, किनकि तिमीहरू एक एक गरेर हरेक व्यक्तिले अगमवाणी गर्न सक्छौ, ताकि हरेकले सिक्न सकोस् र सबैजना नै उत्साहित बनुन्। अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन्, किनकि परमेश्वर अन्यलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ। विश्वासीहरूका अन्य मण्डलीहरूमा भए जस्तै स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहन्, किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन। बरु तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ। यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधुन्, किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो। के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरू कहाँ मात्र आएको थियो? यदि कसैले आफैलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ। तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस्। यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक, तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर। पहिलो कोरिन्थी अध्याय 15। भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु, जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ। मैले प्रचार गरेको वचनमा अटल रह्यो भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ, नत्र त तिमीहरूले व्यर्थमा विश्वास गर्यो। किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्वका साथ सुम्पिदिए। धर्मशास्त्र अनुसार ख्रिष्ट हाम्रा पापका लागि मर्नुभयो, उहाँ गाडिनुभयो अनि धर्मशास्त्र अनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो। त्यसपछि उहाँ केफास र 12 चेला कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकसाथ 500 भाइहरू कहाँ देखा पर्नुभयो। तीमध्ये धेरैजना अहिलेसम्म जीवित छन्, तर कति चाहिँ मरिसकेका छन्। त्यसपछि उहाँ याकुब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो। अन्त्यमा उहाँ असमयमा जन्मेको बालक जस्तै गरी म कहाँ देखा पर्नुभयो, किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ। म प्रेरित कहलाइन योग्य छैन, किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ। तर म जे छु परमेश्वरको अनुग्रहमा छु, र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन। बरु मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरे, तरै पनि त्यो मैले होइन तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो। यसै कारण म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यो। अब यदि ख्रिष्ट मृतकहरूबाट जीवित पारिनु भएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रिष्ट पनि जीवित पारिनु भएन, र यदि ख्रिष्ट जीवित पारिनु भएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। अनि परमेश्वरले ख्रिष्टलाई जीवित नपारिकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौं। यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रिष्ट पनि जीवित पारिनु भएन, तर यदि ख्रिष्ट जीवित पारिनु भएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ। तब ख्रिष्टमा मर्नेहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र हामीले ख्रिष्टमा भविष्यको निश्चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। तर अब ख्रिष्ट मृतकहरूबाट जीवित पारिनु भएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ, किनकि मृत्यु एकजना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एकजना मानिसबाट नै आयो। किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ त्यसरी नै ख्रिष्टमा सबै जीवित पारिनेछन्। तर प्रत्येक कुरा आफ्नै क्रम अनुसार हुनेछ। ख्रिष्ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रिष्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन्। त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रिष्टले राज्यलाई परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ। त्यसबेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ, किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टा मुनि नपारुन्जेलसम्म उहाँले शासन गर्नुहुनेछ। नष्ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो, किनकि उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउ मुनि ल्याउनुहुनेछ। तर उहाँले सबै कुरा आफ्नो अधीनमा राख्नुभएको छ भन्नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्ने चाहिँ यसमा पर्नुहुन्न। जब सबै कुरा उहाँको अधीनमा राखिन्छन् तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफै आउनुहुनेछ। परमेश्वर पिता सबै कुरामा सर्वोच्च ठहरिन सक्नुभएको होस् भनेर यसो हुनेछ। नत्र त मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्तिस्मा लिए र किन हामी हरपल खतरामा छौं? म प्रतिदिन मर्दछु। भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु जुन मैले येशू ख्रिष्ट हाम्रा प्रभुमा पाएको छु। यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जंगली जनावरसँग गरेको लडाईँले मानवीय दृष्टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले हामी खाउँ र पियौं, किनकि भोलि त हामी मरिहाल्छौं। भ्रममा नपर, खराब संगतले असल चरित्रलाई बिगार्छ। धोका नखाओ, धार्मिकतामा जियो, पाप गरी नरहो, किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन। तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु, तर कसैले यसरी भन्नेछ, मरेकाहरू कसरी जीवित पारिन्छन् अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्? तिमीहरू अति अन्जान छौ, जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्ने छैन, अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन तर बिउ मात्र हो। त्यो गहुँ या अन्य कुनै कुरा बन्न सक्छ, तर परमेश्वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ। सबै शरीर उस्तै हुँदैनन्। मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ। त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन्, तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ। सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै, र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ, किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ। मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। रोपिएको कुरा नष्ट भएर जानेछ र उठाइएको कुरा नष्ट हुने छैन। त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ, त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ, त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ। यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ। त्यसैले यस्तो पनि लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राण बन्यो, अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो। तर पहिले आएको चाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो, त्यसपछि आत्मिक आयो। पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो, दोस्रो मानिस स्वर्गबाट आएको हो। माटोबाट बनेको मानिस जस्तो हो, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्, र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्। जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौं। त्यसैले अब भाइहरू हो, म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्ने छैन, न त विनाशी अविनाशीको हकदार हुन सक्छ। हेर, म तिमीहरूलाई गोप्य सत्य बताउँछु, हामी सबै मर्ने छैनौं, तर हामी सबै परिवर्तन हुनेछौं। हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौं, किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौं, किनकि विनाशी शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पूरा हुन आउनेछ, मृत्यु विजयमा निलिएको छ। हे मृत्यु, तेरो विजय कहाँ छ? मृत्यु, तेरो खिल कहाँ छ? मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो, तर येशु ख्रीष्ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस्। त्यसै कारण मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो, सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन। पहिलो कोरिन्थी अध्याय 16। अब विश्वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिए अनुसार तिमीहरूले गर्नु। हप्ताको पहिलो दिन तिमीहरूको दक्षता अनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस्, र जब म आइपुग्छु तिमीहरूले समर्थन गरेका व्यक्तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरुसलेममा पठाइदिनेछु, र म पनि जानुको निम्ति उचित भयो भने तिनीहरू मसँगै जानेछन्। तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरू कहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु। सायद म तिमीहरूसँगै बस्नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक, किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्न। यदि परमेश्वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु, तर म पेन्तिकोससम्म एफिससमा नै बस्नेछु, किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ, तर त्यहाँ धेरै विरोधीहरू पनि छन्। तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिना डर बस्न देऊ, किनकि तिनी पनि मैले जस्तै परमेश्वरको सेवा गर्दछन्। कसैले पनि तिनको अवहेलना नगरोस्। शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी म कहाँ आउन सकुन्, किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु। अब हाम्रा भाइ अपोल्लोसका बारेमा भन्नुपर्दा, मैले तिनलाई भाइहरूका साथ तिमीहरू कहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरे। तिनलाई तिमीहरू कहाँ आउन मन भएन, तापनि ठिक समयमा तिनी तिमीहरू कहाँ आउनेछन्। सतर्क रहो, विश्वासमा दृढ बस, मानिस जस्तै बन र सामर्थ्य बन। तिमीले जे गर्छौ सबै प्रेममा गर। स्टिफनसको घरानालाई तिमी जान्दछौ, जो अखैयाका पहिलो विश्वासी हुन्। तिनीहरूले विश्वासीहरूको सेवाको निम्ति आफैलाई समर्पित गरेका छन्। भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो। स्टिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित हुन्छु। तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए, किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन्। त्यसैले गर्दा मानिसहरूको कदर गर। इसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन्। सबै भाइहरूले अभिवादन पठाएका छन्। एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। म पाउल, मेरो आफ्नै हातले यो पत्र लेख्छु। यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस्। हाम्रा प्रभु आउनुहोस्। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्। ख्रिस्ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ।